नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँहरूले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.npमा संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू। मन्त्री परिषदले पूर्णता पाएसँगै सरकारले गति लिने उपप्रधान तथा अर्थमन्त्री पौडेलको भनाई। प्रतिनिधि सभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति र सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित समितिद्वारा प्रतिवेदन तयार लगायतका सामग्रीका साथ उपस्थित भएका छौं। मन्त्री परिषदको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न, संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदले गरेका थप निर्णय सहितको सामग्रीका साथ सहकर्मी गोमा विष्ट।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्री परिषदले पूर्णता पाएसँगै सरकारका कामले तीव्रता पाउने बताउनु भएको छ। हिजो बसेको मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारको पूर्णतासँगै सरकार राष्ट्रिय अभिभारा पूरा गर्न र देशमा देखेका ज्वलन्त समस्या समाधान गर्न गतिशील ढंगले अगाडि बढ्ने विश्वास दिलाउनुभयो। उहाँले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न, संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने, राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ 25 गते गर्ने, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव एडी र चेतन एडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने र कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव नेपाल ल्याउन सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
अर्थ मन्त्रालयको प्रस्तावमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने पूर्व स्वीकृति प्रदान गर्ने निर्णय हिजोको मन्त्री परिषदको बैठकले गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजनाहरू मध्येको एक हो र यो यदि कोविडको प्रभावको समयलाई कटौती गर्ने हो भने तुलनात्मक दृष्टिकोणले समयमै सम्पन्न भएको आयोजनाको रूपमा रहेको छ र भन्सार कार्यालय स्थापनाका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्न, संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने त्यो निर्णय मन्त्री परिषदले गरेको छ। दोस्रो, यहाँ सबैलाई थाहा छ, राष्ट्रिय सभाका माननीय सदस्य तत्कालीन सदस्य माननीय खिमलाल भट्टराई उहाँ चाहिँ लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रिय सभाको सदस्य हुनुहुन्थ्यो, अन्य समूहको राष्ट्रिय सभाको सदस्य हुनुहुन्थ्यो। उहाँले आफ्नो पदबाट राष्ट्रिय सभाको सदस्य पदबाट राजीनामा गर्नुभएको कारणले गर्दा उक्त पद केही समयदेखि रिक्त रहिआएको छ। उक्त रिक्त पदमा निर्वाचन सम्पन्न गर्नुपर्ने हाम्रो संवैधानिक कानुनी व्यवस्था छ। तदनुरूप राष्ट्रिय सभा सदस्य पदको रिक्त सदस्यको रिक्त पदको पूर्तिका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन गर्न 2079 साल माघ महिनाको 25 गते बुधबार निर्वाचनको मिति तोक्ने निर्णय हिजोको मन्त्री परिषदले गरेको छ र यो त्यसै गरी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन 2079 क्रममा बाजुरा जिल्लाका सञ्जीव आइडी र चेतनदीप आइडीको निधन भएको छ, उहाँहरूका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै गरी कम्बोडिया स्थित होटलमा आग लागि हुँदा बिरदामोड नगरपालिका एक झापाका निराकार पाण्डेको चाहिँ दुखद निधन भएको छ र उहाँको पार्थिव शरीरलाई नेपाल ल्याउनका निम्ति आवश्यक पहल गर्ने र त्यसका निम्ति लाग्ने आवश्यक खर्चको व्यवस्था पनि गर्ने हिजोको मन्त्री परिषदको बैठकले निर्णय गरेको छ।
प्रतिनिधि सभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति भएको छ। बैठकमा सभामुख र उपसभामुखको निर्वाचनको विषयमा पनि छलफल भएको छ। थप सामग्रीका साथ सहकर्मी एकगेरा जोशी।
प्रतिनिधि सभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने भएको छ। पहिलो बैठकको कार्यसूची लगायतका विषयमा छलफल गर्न आयोजना गरिएको सर्वदलीय बैठकमा राजनीतिक दलका नेताहरूबीच यस्तो सहमति भएको हो। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज संघीय संसद नयाँ बानेश्वरमा आयोजना गर्नुभएको सर्वदलीय बैठकले प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार बैठक सञ्चालन गर्ने निर्णय गरेको छ। पहिलो बैठकमा प्रतिनिधि सभामा संलग्न दलका शीर्ष नेता वा सांसदले सम्बोधन गर्ने विषयमा सहमति जुटेको नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो।
सभामुख र उपसभामुखको निर्वाचन कहिलेसम्म गर्ने भन्ने लगायतका विषयहरूमा आज छलफल भएको छ। पहिला त अब राष्ट्रपतिजीले पत्रहरू पठाउनुहुन्छ, राष्ट्रपतिजीको कार्यालयबाट प्राप्त पत्रहरू जानकारी गराइन्छ प्रतिनिधि सभामा। जस्तो अब सरकारको गठनका कुराहरू, प्रधानमन्त्रीजी र मन्त्रीजीको नाम समेतका कुराहरू राष्ट्रपतिजीबाट आउँछ। त्यसपछि जस्तो अब नियमावलीलाई, त्यसैलाई चाहिँ त अनुमोदन गर्ने, अहिले हाल भएको नियमावलीलाई अनुमोदन गर्ने, अर्को व्यवस्था नहुँदासम्मका लागि नियमावली अनुमोदन गर्ने कुरा हुन्छ। त्यसरी नै सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने, अध्यक्ष मण्डलको चयन गर्ने कुरा हुन्छ। त्यसपछि नेताहरूले शुभकामना व्यक्त गर्नुहुन्छ पार्टीका सबै नेताहरूले 25 गतेको दिनमा 1 बजे बैठक प्रारम्भ हुन्छ र सबै पार्टीका नेताहरूले शुभकामना व्यक्त गर्नुहुन्छ, किनभने पहिलो दिन हो यो प्रतिनिधि सभाको, यो कार्यकाल प्रारम्भ हुने दिन भए हुनाले 25 गते सबै नेताहरूले शुभकामना दिनुहुन्छ।
प्रतिनिधि सभाको पहिलो बैठक यही पुस 25 गते दिउँसो 1 बजे बस्ने कार्यसूची रहेको छ। यस्तै पुस 26 गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुहुनेछ। सो कार्यसूचीलाई पनि पुरानै नियमावली अनुसार नै विश्वासको मतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको छ। प्रतिनिधि सभाको पहिलो बैठक बसेको 15 दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नु पर्ने भन्ने व्यवस्था अनुसार आगामी माघ 7 गतेका लागि सहमति जुटेको काङ्ग्रेसका प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो। बैठकमा गरिएको प्रस्ताव अनुसार माघ 7 सभामुख र माघ 9 उपसभामुखको निर्वाचन हुनेछ।
सत्ता साझेदार दलहरूले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित समितिले प्रतिवेदन तयार पारेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन भोलि शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेको कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल ढकालले जानकारी दिनुभयो। सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखेर कार्यदलले प्रतिवेदन तयार पारेको बताउनु हुँदै महासचिव ढकालले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमले जनतालाई राहत दिने विश्वास व्यक्त गर्नुभयो। प्रतिवेदनलाई शीर्ष नेताहरूले अध्ययन गरेर आवश्यक थपघट गरेपछि पारित गरिने र त्यसपछि मात्र न्यूनतम साझा कार्यक्रमलाई सार्वजनिक गरिने कार्यदलका सदस्य ढकालले कार्यक्रम घटना र विचार संघको कुराकानीका क्रममा बताउनुभयो।
सत्ता यात्रामा सहभागी सम्पूर्ण दलहरूको घोषणा पत्र अध्ययन गरेर एउटा मस्यौदा तयार पारी, आज त्यसको बारेमा छलफल गरी प्रतिवेदन तयार भएको छ। त्यो प्रतिवेदन भोलि उच्चस्तरीय शीर्षस्थ तहको नेताहरूको बैठकमा पेश हुनेछ र त्यहाँबाट पारित भइसकेपछि मात्र साझा न्यूनतम कार्यक्रम अघि बढ्नेछ। अहिलेको लागि चाहिँ हामीले प्रतिवेदनमा समावेश गरेका विषयहरू भनेका मूलत सुशासनका विषयहरू छन्, भ्रष्टाचार निवारण सम्बन्धीका विषय छन्, त्यस्तै जनतालाई विकासको अनुभूति प्रत्यक्ष दिलाउने गरी डेलिभरीका एजेन्डाहरू समावेश छन्। त्यस्तै लोकतन्त्र सुधारका लागि विदेशमा बस्ने नेपाली नागरिकहरूले मतदान गर्न पाउनेदेखि जस्ता व्यवस्थाहरू समावेश भएका छन्।
समग्रमा त यहाँले भन्नुभयो, त्यो भित्र जनता ठ्याक्कै बुझ्ने गरेर के के गर्छन् बताइदिनु न।
अहिले हामीले प्रतिवेदन पेश गरे मात्र गरेका हौँ। त्यो प्रतिवेदन चाहिँ उच्च स्तरीय जुन शीर्ष तहहरूको बैठक छ त्यसले पारित गर्नुपर्ने भएको कारणले गर्दाखेरि भोलि पारित भइसकेपछि त्यो पूर्ण रूपमा सार्वजनिक गरिनेछ।
यहाँले प्रतिवेदन तयार गर्नु भएको छ, तयार गर्दाखेरि विभिन्न पृष्ठभूमिका राजनीतिक दलका नेताहरू यहाँहरू हुनुहुन्थ्यो र त्यही किसिमको घोषणा पत्रहरू पनि थिए, त्यसलाई चाहिँ अध्ययन गरेर त्यसको निचोडको आधारमा यहाँले एउटा प्रतिवेदन बनाउनु भयो, त्यो बनाउन कतिको सहज थियो?
हजुर, यो समग्र सरकारले आगामी र सम्पूर्ण सहयात्री दलहरूले आगामी 5 वर्षमा गर्ने कार्यक्रमहरू तय गर्नुपर्ने थियो र फरक फरक धारका दलहरू त्यसमा समावेश भएका कारणले गर्दाखेरि केही अप्ठ्याराहरू थिए, तर पनि ती अप्ठ्याराहरूलाई सहजै रूपमा हामीले पार गरेका छौँ र एउटा साझा बिन्दुमा हामी उभिएका छौँ र त्यसमा हामीले मूलत सुशासन सम्बन्धी र डेलिभरीका एजेन्डाहरू, जनताले प्रत्यक्ष अनुभूति गर्ने एजेन्डाहरू राखेर कार्यक्रम ल्याउने भन्ने विषय भएका कारणले गर्दाखेरि सोचे अनुरूप त्यस्तो विवाद भएन, सहज ढङ्गले नै गएको स्थिति छ र यसमा हामीले जे जे गर्नुपर्ने हो त्यो गर्नुपर्ने कुराहरू समेटिएको कारणले गर्दाखेरि र सबै दलका आफ्ना कुराहरू समेटेको कारणले सिद्धान्तमा भन्दा पनि बढी काममा केन्द्रित भएको कारणले गर्दाखेरि त्यति अप्ठ्यारो चाहिँ भएन।
गर्नुपर्ने कुरा भन्नाले के भन्नु खोज्नु यहाँले?
जस्तो नेपालमा धेरै ऐनहरू छन् र ती ऐनहरू नयाँ संविधान आइसकेपछि जुन रूपले संशोधन हुनुपर्ने हो, समयानुकूल परिमार्जन गर्नुपर्ने हो, ती समयानुकूल परिमार्जन नगरेका कारणले गर्दाखेरि कति ऐन नीति नियम कानुनहरू कार्यान्वयन हुन सकेका छैनन् र त्यसरी कार्यान्वयन हुन नसकेको कारणले गर्दाखेरि जनताले नयाँ संविधानले जुन व्यवस्था गरेको छ त्यो व्यवस्था अनुरूप अनुभूति गर्न सक्नु भएको छैन। त्यस्तै यस्तै डेलिभरीको लागि पनि जस्तै शिक्षा स्वास्थ्य लगायतका कुराहरूमा डेलिभरीको लागि पनि यस्तै यही ऐनहरू समयानुकूल परिमार्जन नहुँदाखेरि अप्ठ्यारा सिर्जना गरेका थिए, ती ऐनहरू परिमार्जन गर्ने गरी सहमति भएको छ। त्यस्तै अन्य थुप्रै व्यवस्थाहरू छन्, कृषिदेखि लिएर शिक्षा स्वास्थ्य रोजगारी यी सबै विषयहरू हामीले समेटेका छौँ।
प्राथमिकता के विषयले पाएको छ?
प्राथमिकता सुशासन र जनतालाई विकासको अनुभूति दिलाउने विषयले प्राथमिकता पाएको छ।
हजुर, यहाँहरूले न्यूनतम साझा कार्यक्रम बनाउँदाखेरि मिलेका वस्तुहरूमा मात्र छलफल गर्नुभयो कि नमिलेका विषयहरूमा पनि कुराकानी गर्नुभयो? घोषणा पत्रमा यहाँहरू धेरैका घोषणा पत्रहरू त मिल्दैनन्।
हो, त्यही भएर हामीले सुरुमै पहिलो बैठकपटै एउटा निर्णय के गरेका थियौँ भन्दाखेरि चाहिँ यो पटकका न्यूनतम नीति तथा कार्यक्रमलाई एजेन्डा जुन जनताको पक्ष जनपक्ष एजेन्डाहरू अर्थात् डेलिभरीमा आधारित एजेन्डाहरूलाई प्राथमिकता दिने भनेर राखेको कारणले गर्दाखेरि र जब हामीले घोषणा पत्र खेलाउँदै गयौँ तब ती एजेन्डा र ती नीति तथा कार्यक्रमहरू जुन जनताको लागि जुन विकासका एजेन्डाहरू थिए ती एजेन्डाहरूमा त्यति धेरै फरक पाइएन। तर सिधा सैद्धान्तिक रूपले दलहरू फरक फरक पृष्ठभूमिका थिए र हामी सिद्धान्तमा नअल्दिने भन्ने सहमति भए अनुरूप त्यस्ता त्यति धेरै अप्ठ्यारो भएन र ती समेटेर त्यो विषयहरू बनाउन सकियो।
न्यूनतम साझा कार्यक्रम बनाउँदाखेरि सबैको सर्वसम्मत निर्णयबाट बनाउनु भयो या केही फरक मतहरू पनि छ त्यसमा?
यसमा केही विषयमा भएका कुराहरूलाई उच्च स्तरीय शीर्षस्थ नेताहरूको तहमा पठाउने कुराहरू भयो, अन्यथा अरू विषयहरूमा त्यस्तो असहमति हामी दलहरू बिच देखिएन।
भन्नाले केही विषयहरूमा फरक मत पनि देखियो भन्नु खोज्नु भयो यहाँले?
फरक मतै देखिएन। कार्यक्रममा समेट्ने वा नसमेट्ने भनेर पृथ्वी जयन्तीको कुरा जुन छ त्यो कुरालाई शीर्षस्थ तहबाट टुङ्ग्याउने भन्ने कुरा भयो, अरू विषयहरूमा त्यस्तो असहमति देखिएन। त्यो बुझा पनि उहाँहरूले टुङ्ग्याउने भनेर सर्वसम्मत पुऱ्यायो, त्यसमा पनि त्यो पनि असहमति या त्यस्तो भनेर पठाएको छैन।
इन्द्र मासुजी, एउटा कुरा जोड्नु खोजे, त्यो समितिमा पाँच दलका नेताहरू सहभागी हुनुहुन्थ्यो तर सरकारलाई समर्थन गर्ने दलहरू बढी छन्, उहाँहरूको मुद्दा पनि के हेर्नुभयो कि?
उहाँहरूको मुद्दाहरू पनि हेरिएको छ र यो जुन कार्यदल छ यसले गरेको निर्णय अन्तिम निर्णय हुँदैन, यो निर्णय शीर्षस्थ तहमा पुग्ने भएको कारणले गर्दाखेरि र उहाँहरू त्यसमा समावेश भएको कारणले गर्दाखेरि अप्ठ्यारो गाह्रो पर्दैन।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव एवं कार्यदल सदस्य मुकुल ढकाल, कार्यक्रम संयोजक मुकुन्द भण्डारीसँग कुराकानी गर्नुहुँदै। अब एउटा विदेशको प्रसङ्ग। 33 लाख अमेरिकी वयस्क प्राकृतिक प्रकोपबाट विस्थापित भएका एक सर्वेक्षणले देखाएको छ। अमेरिकी जनगणना ब्युरोका अनुसार 1.3% भन्दा बढी वयस्क जनसङ्ख्या गत आर्थिक वर्ष प्राकृतिक प्रकोपबाट विस्थापित भएको थियो भने आधा भन्दा बढी स्थानान्तरण हुन बाध्य भएका थिए। हिजो सार्वजनिक भएको 2 वर्ष पुरानो अनलाइन सर्वेक्षणले 33 लाख अमेरिकी वयस्क आँधी बाढी आगलागी लगायत प्राकृतिक प्रकोपबाट विस्थापित भएको देखाइएको हो। प्राकृतिक प्रकोपबाट भएका विस्थापन बारे पहिलो पटक सर्वेक्षणमा प्रश्नावली समावेश गरिएको थियो। अमेरिकाका केही राज्य अरू भन्दा बढी प्रभावित भएका, सबैतिर एकै प्रकारको विपत्तिको सामना गर्नु परेको, फ्लोरिडामा करिब 10 लाख प्रभावित भएका र हरेक 17 जनामा 1 जना विस्थापित भएको अध्ययनले देखाएको छ।
हौस् त, यिनै सामग्रीका साथ आजको घटना र विचार यही सकिन्छ। कार्यक्रम संयोजक मुकुन्द भण्डारीका साथै सहकर्मी एगेरा जोशी गुमाविष्टलाई बिदा दिनुहोस्। नमस्ते।